नमस्कार। बदलिँदो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिँदो नेपाली जीवनशैलीबारे छलफल गर्ने कार्यक्रम समृद्धिको यात्राबाट साथी शारदासँगै म श्रीधरको
कार्यक्रममा हामी झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर आसपासका गाउँ र शहरको जीवनशैलीमा देखिएको परिवर्तनको कुरा गर्छौं। फैलिँदै गएको सीप र क्षमताले बढ़ाएको आर्थिक समृद्धि र प्रगतिका कुरा गर्छौं। हरेक शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने कार्यक्रमको आजको अंकमा तपाईंलाई हार्दिक स्वागत छ।
आजको कार्यक्रम भने बाँस खेतीसँग जोडिएको जीवनका बारेमा केन्द्रित छ, अर्थात झापामा बाँस खेती र यसबाट भएको उन्नतिको चर्चा गर्छौ।
त्यो आफै मजाले भइरहेछ होइन, त्यसलाई बाली नाली जस्तो संरक्षण गरिराख्नु पर्दैन, त्यो तामा आउने बेलामा चाहिँ अलिकति दिनुपर्छ।
मैले अहिले यो वर्ष भनेको करिब 5,000-5,500 बेचे होला। अहिले पनि मेरो त 5,000 बेच्दाखेरि पनि करिब 3,000-3,500 चाहिँ त्यहाँ निक्लिने छ। गाउँमा अरूले पनि बाँस धेरैले रोप्नु भएको छ।
बाँस र भुटानी शरणार्थीको सम्बन्ध पनि विचित्रको छ। शरणार्थीलाई बस्न बनाइएका शिविरहरू यिनै बाँसका सामानले बनेका छन्, त्यसैले शरणार्थी र बाँसको सम्बन्ध पनि केलाउँछौ। यो सँगै झापा क्षेत्रमा व्यावसायिक रूपमा गर्न सकिने बाँस खेती र यसप्रति सम्बन्धित निकायको काम तथा सधैँ जस्तो पुनर्वास भएका भुटानी शरणार्थीको हाल खबर पनि छँदैछ।
अस्ट्रेलियामा आउँदैमा सबै त सरल रूपमा जान्छ भन्न सकिँदैन, त्यस सँगसँगै चुनौतीहरू पनि छन्। किनभने कि त पढ्न जानु पर्यो कि काम खोजेर गर्नु पर्यो, त्यो दुईटामा एक नगरिकन सरकारले सहयोग गर्दैन। हामीलाई पनि मैले पनि पार्ट टाइम काम गरेन अथवा पढ्न गइन भने फुल टाइम काम खोजेर गर्न बाध्य नै गराउँछ त्यो चाहिँ।
कार्यक्रम सुरु गर्नु अघि भुटानी शरणार्थी र शरणार्थी शिविर आसपासका केही गतिविधि।
दुईजना भुटानी शरणार्थीले 50 घण्टासम्म लगातार हात मिलाएका छन्। सबभन्दा लामो समय हात मिलाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने उद्देश्यले उनीहरूले यो अभ्यास गरेका हुन्। झापाको बेलडाङ्गी 2 शरणार्थी शिविर सेक्टर E3 छाप्रा नम्बर 22 का निलहरी उप्रेती र सेक्टर A1 छाप्रा नम्बर 62 का डिक कुमार गुरूङले मंगलबारदेखि हात मिलाएका हुन्। उनीहरूको 50 घण्टा लामो हात मिलाई हिजो दिउँसो 12 बजे सकिएको छ। यसबीचमा उनीहरू खाँदा र चर्पी जाँदा समेत छुट्टिएनन्। पोहोर काठमाडौँका रूपक तिम्सिना र दिनेश तिम्सिनाले 42 घण्टा 35 मिनटसम्म हात मिलाएर विश्व रेकर्ड राखेका थिए। अहिले अभ्यास गरेका भुटानी युवाहरूले विश्व रेकर्डका लागि विशेष कार्यक्रम गर्ने बताएका छन्।
लघु उद्यमशीलता विकास कार्यक्रमले यस अघि नै दिएको 6 महिने इम्ब्रोइडरी र टेलरिङको तालिम लिएका महिलाहरूलाई व्यवसाय छनौट र व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ। 4 दिने उद्यमशीलता तालिममा शरणार्थी शिविर आसपासका 23 महिला सहभागी छन्। बुधबार शुरू तालिममा सहायता संस्था कारितास र राष्ट्रिय विश्व खाद्य कार्यक्रमद्वारा अघिल्लो महिना चलाइएको तालिमका सहभागीहरू रहेको मेडेपका कार्यक्रम संयोजक राजन केसीले जानकारी दिनुभयो। मेडेपले पोहोरदेखि भुटानी शरणार्थी र शरणार्थी प्रभावित क्षेत्रमा उद्यमशीलता विकास कार्यक्रम चलाइरहेको छ। यसैबीच महिलामाथि हुने घरेलु हिंसा र महिला बेचबिखनका विरूद्ध भुटानी शरणार्थी शिविरहरूमा नाटक देखाइएको छ। नाटक भुटानी शरणार्थी महिला मञ्चले देखाएको हो। गएको शनिबार शनिश्चरे, आइतबार बेलडाङ्गी 2 र सोमबार बेलडाङ्गी 3 शरणार्थी शिविरमा नाटक देखाइएको थियो। नाटक प्रदर्शनीले महिलामाथि हुने घरेलु हिंसामा कमी र महिला बेचबिखनका विरूद्ध जनचेतना फैलिएको मञ्चकी महासचिव रणमाया चौलागाईले बताउनुभयो।
अस्ट्रेलियाको क्विन्सल्याण्डमा पुनर्वास भएका भुटानी शरणार्थी शशि सन्यासी र पूर्णबहादुर सन्यासीको ट्रकको ठक्करबाट ज्यान गएको छ। गएको शनिबार भएको दुर्घटनामा परि घाइते अमृत ध्वज भट्टराईको उपचार भइरहेको पुनर्वास भएका भुटानी इन्द्र अधिकारीले जानकारी दिनुभएको छ। नाताले दाजुभाइ पर्ने शशि र पूर्ण सन्यासी शनिश्चरे शरणार्थी शिविरबाट पुनर्वास भएका हुन् भने घाइते भट्टराई खुदुनाबारी शरणार्थी शिविरबाट पुनर्वास हुनुभएको हो।
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको 199 जन्म जयन्ती पुनर्वास भएका भुटानी शरणार्थीले पनि धुमधामका साथ मनाएका छन्। अस्ट्रेलियामा पुनर्वास भएका भुटानीहरूको संगठन बासा र नेपालीहरूको संगठन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले गएको शनिबार कार्यक्रम गरी भानुभक्तलाई सम्झेका थिए। कार्यक्रममा रामायण सहित कविता, गजल, गीत र छोटा कथाहरू वाचन गरिएको थियो। त्यस्तै अस्ट्रेलियाको मेलबर्नमा पुनर्वास भएका भुटानीहरूले पनि विभिन्न कार्यक्रम गरी भानुभक्तको जन्म जयन्ती मनाएका छन्।
झापाको बिर्तामोडमा रहेको राष्ट्रिय वाणिज्य ब्याङ्क शाखाले गएको आर्थिक वर्षमा 4,75,80,000 रूपियाँ नाफा गरेको छ। गए सालको तुलनामा यो वर्ष 1 करोड़ बढ़ी नाफा गरेको ब्याङ्कले जनाएको छ। शान्ति स्थापनाले गति लिएसँगै आर्थिक गतिविधि बढ़ेको हो। वाणिज्य ब्याङ्क सरकारी स्वामित्वमा रहेको ब्याङ्क हो।
रेडियो कार्यक्रम समृद्धिको यात्राको आजको यात्रा चाहिँ बाँस खेतीसँग जोड़िएको जीवनका बारेमा चर्चा गर्दै शुरू गरौं। नेपालीमा एउटा उखान छ, बाँसको सबै चीज भलो हुँदैन एक हलो, अर्थात बाँसबाट मानव जीवनका लागि आवश्यक हरेक वस्तु बनाउन सकिन्छ। यो गुणकारी वनस्पति बाँस पछिल्लो समय आर्थिक उपार्जनको मेलो पनि बनेको छ।
बाँस रोपिदियो बस पुग्यो, खासै मलजल गरिरहनु पर्दैन, फेरि यो छिट्टै हुर्किन्छ। बाँस रोपेको सानो सुखा बगरबाटै गजबको आयस्ता छ मोरङ पथरीको सुनजोडा खोला किनारका प्रकाश गौतमलाई।
मेरो चाहिँ अलिकति खोलाको धार छ, त्यसमा 10 झाङ जति लगाएको छु। त्यसमा माल बाँस र काँडे बाँस दुईटा लगाएको छ, अनि अर्को एउटा त्यो पर्याङ भन्ने सानो बाँस लगाएको छ, लट्टे बाँस। क्षेत्र त लगभग 2 कट्ठा जस्तो होला।
वर्षमा सरदर कति जतिको बाँस बिक्री गर्नुहुन्छ तपाईँ?
मैले 10,000 लगभग बेच्छु वर्षमा। कटान रोकिएको छ, अरू अब दाउराको लागि चाहिँ अब धेरै सहयोग पुगेको छ त्यसले, होइन। कृषिमा लागेको मान्छे भएर काँक्राहरू फर्सीहरू लाउनु पर्यो भने थाङ्राको लागि धेरै कामहरू त्यसले गरेछ, होइन।
बिक्रीका लागि समस्या त छैन नि?
अब किन्ने मान्छेहरू आउनुहुन्छ, उहाँहरूलाई तपाईँहरू आफै निकाल्नुहोस्, आफै लिएर जानुहोस् भन्छ।
प्राय सबै जसो खेत धनीहरूले 1-2 झाङ बाँस त लगाएकै छन् गाउँ घरमा। बाख्रा कुखुराका खोर बनाउन, वस्तुलाई घाँस खुवाउन, टाटी चर्बी बनाउन वा दाउराकै रूपमा बाल्न अथवा बेचेर आयस्ता समात्नै होस्। पश्चिम झापाको लखनपुर 3 का राजेन्द्र मिश्र।
बाँस धान नहुने ठाउँमा, अलिकति डाँडो ठाउँमा जहाँ पानी जम्दैन त्यस्तो ठाउँमा लगाइन्छ, र त्यस्तो ठाउँमा लगाएको छु मैले पनि। मैले जम्मा छन् त 2 झाङ छ, पुरानो झाङ भएकोले गर्दा अहिले निकै ठाउँ ढाकेको छ। करिब त्यसमा भनेको 400-500 घना निस्किने खालको ठाउँ बनाएको छु। बाँसलाई भनेको चाहिँ त्यही, यो हामीले गाउँमा गर्ने भनेको चाहिँ वर्ष घरमा घर छाएको बदिया भएदेखि त्यो लाउँछौँ, अनि केही माटो लगाएर छोप्ने गर्छौँ। र अर्को भनेको कुहिएको परालहरू हो, त्यस्तै लाउँछौँ। र त्यसको तलको हाँगाहरू छाँट्ने कामभन्दा अरू खासै त्यसलाई चाकर गरिरहनु पर्दैन धेरै। मैले अहिले यो वर्ष भनेको करिब 5,000-5,500 बेचेँ होला। अहिले पनि मेरो त 5,000 बेच्दाखेरि पनि करिब 3,000-3,500 चाहिँ त्यहाँ निक्लिने छ। गाउँमा अरूले पनि बाँस धेरैले रोप्नु भएको छ।
केही वर्ष अघिसम्म पूर्वी मोरङको उर्लाबारी मंगलबारे क्षेत्रको ठूलो समस्या थियो वन अतिक्रमण र खोलो कटान। रुख काटेकोले खोलो कमलो माटो भत्काउँदै गाउँतिर आयो। यसलाई छिट्टै रोक्ने उपाय भनेको बाँस खेती नै हो भन्ने गाउँलेहरूले बुझे। उर्लाबारीको सालबारी सामुदायिक वन उपभोक्ता समितिले त गाउँका 400 घर धुरीलाई 2 कट्ठाका दरले बाँस रोप्न जमिन नै बाँडेको छ। समितिका सहसचिव लेखनाथ गुरुङ,
यसपालि चाहिँ सामुदायिक वनको लागि भनेर वन विभागले लगभग 5-6 हजार बिरुवा लैजा भन्दै हुनुहुन्थ्यो। अलिक मसिना छन् बाँसको बिरुवाहरू। व्यक्तिगत भन्ने भन्दा पनि हाम्रो सामुदायिक वनको अधिकांश उपभोक्ताहरूलाई हामीले 2-3 कट्ठा जग्गा हामीले दिएका छौँ। 550 घर परिवारमा लगभग 400 घर परिवारले पाएका छन्।
पूर्वमा संगठित रूपमा वा भनौ अभियानको रूपमा बाँस खेती गर्न थालिएको मोरङ सालबारीको जस्तो उदाहरण अन्यत्र नदेखिए पनि यो क्षेत्रमा बाँसझाङ प्राय देखिन्छ। उपभोक्ता समितिको आग्रहमा उपभोक्ताले रोपेको बाँस खोला किनारमा लहलहाइरहेको छ। फेरि सहसचिव लेखनाथ गुरुङ,
त्यस्तै 7-8 वर्ष भयो होला यो चाहिँ लगाएको, लगाएको छ। अनि उपारी हामीले सामुदायिक वनबाट हुर्काएको छ। ती बिरुवाहरू छन् त्यो 150 झाङ रोपेकोमा 100 झाङ भन्दा अलिकति बढ्दा बाँच्यो।
मोरङ उर्लाबारी सुनझोडा बस्तीकी भीमकुमारी गुरुङलाई बाँस औधी सजिलो फसल लाग्छ। घरका नुन भुटुन मर मसला र मट्टीतेलको खर्चै टारिरहेका छन् घर छेउका 3 बाँस झाङले।
17-18 वर्ष भयो होला रोपेको। अब अहिले त सामुदायिक नर्सरीमा जति रोप्नु देख्छु नि त, त्यहाँ रोप्नु पर्यो, त्यहाँ फैलाउनु पर्यो भने कि राम्ररी फैलायो भने त मजाले गोडमेल गरेर गऱ्यो भने त हुन्छ नि हौ 7-8 हजारको वर्षमा। त्यो आफै मजाले भइरहेछ, होइन। त्यसलाई बाली नाली जस्तो संरक्षण गरिराख्नु पर्दैन, त्यो तामा आउने बेलामा चाहिँ अलिकति दिनुपर्छ।
सानोतिनो घरेलु आवश्यकता टार्न पूर्वका गाउँलेलाई बाँसले निकै मदत गरिरहेको छ। यति मात्रै होइन, बाँस खेतीबाट कटान रोकिएको छ, वन पनि भरिभराउ बन्दैछ।
बाँस खेतीको फाइदाको चर्चापछि हाम्रै समाजमा रहेको समुदाय भुटानी शरणार्थीसँग जोडिएको बाँसको सम्बन्धको चर्चा गरौं। मोरङ र झापामा भुटानी शरणार्थीलाई बसोबासको व्यवस्था गरिएका शरणार्थी शिविरहरूका छाप्राहरू बाँसै बाँसले बनेका छन्। हुन त यी शिविरका छाप्रा सहायता संस्थाले बनाइदिएका हुन्, तर केही विपद अथवा अन्य कारणले निर्धारित समय अघि नै छाप्रा भत्किएमा शरणार्थी आफैले बाँसको जोहो गर्नुपर्छ। त्यसैले शरणार्थी शिविरमा बाँसको खपत व्यापार दुवै बढ्दछ।
बाँसबाट मात्रै पनि मान्छेले कम्तीमा आफ्नो बाँस सही सलामत ढंगले निर्वाह गर्न सक्छ। ओत लाग्ने छाप्रो, बस्ने कुर्सी, टुल, खटिया, बेराबारा, चर्पी सबै नै बाँसकै। भुटानी शरणार्थी शिविर बाँसै बाँसको मदतले बनेको बस्ती, बाँसका भाटा खिप्ती लगाएर बनाएको पसलको ढोका तारले कसकास गर्नै व्यस्त हुनुहुन्छ बेलडाँगी दुई शरणार्थी शिविरका नरबहादुर पकुवाल।
पसलको ढोका यो भत्किएर नयाँ बनाउने भनेको, यसो नानीहरू पसलमा बाँसको तारले बाँध्नु, त्यति नै हो, तार र बाँसको सबै।
7 फुट जतिको लम्बाइ र 5-6 फुट चौडाइको यतिको पसल कति जति बाँस लाग्यो यतिको बनाउन?
यतिमा लगभग यो प्लास्टिक तार गर्दाखेरि 35,000 जस्तो लगभग पुग्छ। खामा खुट्टी छानो भयो, बेरा बारा पलङ पनि बाँसै छ हाम्रो।
कुरा सबैजसो शरणार्थीका उस्तै नै हुन्, बाँसबाटै बाँस निर्वाह चलेको छ शरणार्थीको। हरेक जसो शरणार्थी परिवारले वर्षको सरदर 2-3 हजार रुपियाँ बाँसमा खर्चिरहेकै छन्। शनिश्चरी शरणार्थी शिविर सेक्टर IX छाप्रो नम्बर 6 का हेम गिरी।
अहिले लास्टमा त बाँस उपलब्ध गराउँदैन हामीलाई, होइन, हाम्रो चाहिँ अब डबल हट छ, त्यसै कारणले हामी टोइलेटहरू बनाउनको हामीले बाँस किनेका छौँ। लगभग 3 टा किने बाँस 300 रुपियाँको, एडब्ल्युएफ पनि दिन्छ, आफूले पनि लगानी गर्नु पर्यो छाप्रो बनाउनको लागि। अब भित्र खाट बनाउनको लागि पनि बाँसकै खाट हुन्छ, कुर्सी पनि बाँसकै हुन्छ। अब आफूले त्यो केही कुरा गर्नको लागि चाहिँ आफूले आफ्नै लगानीमा बनाउनु पर्यो।
छिटो चाहिँ के क्षति हुँदो रहेछ, के खति हुँदो रहेछ बाँसको घरमा?
बार बेरा छिटो भत्किने रहेछ एउटा कुरो, अनि अर्को खुट्टी मकिने रहेछ खाटको। अब त्यही हो, पानी चुन्छ घरमा, त्यस्तै भएर चाहिँ वर्षमा 1 वर्षमा 20-30 वटा त किनिहालिन्छ।
शरणार्थीलाई बाँसको व्यवस्था मिलाउने काम सहायता संस्था लुथरन विश्व महासंघको हो, तर दिने सहायता संस्थाले समयमा नदिने र दिएकोले पनि नपुग्ने समस्या शरणार्थीले भोगिरहेका छन्। त्यसैले बेलडाँगी 3 शरणार्थी शिविर सेक्टर 1 का मनिष राई वर्षमा 20 वटा जति बाँसका घना किन्नु पर्ने बताउनुहुन्छ।
दिएकोले पुग्दैन भनौँ न, अहिले घर भत्किएपछि त्यो पक्कै बनाउनै पर्छ। आज भन्दा 1 वर्ष लगभग भइसक्यो, हामी जब यहाँ बेलडाँगी सिफ्ट भयो, सिफ्ट भएपछि हामी दिएको बाँसले नपुगेर हामीले लगभग हामीले त 2-3 हजारको त बाँसै मात्रै किनेर बनायौँ।
शरणार्थी शिविरमा बाँस किन्ने मात्र होइन, बिक्छ र कमाई हुन्छ भन्ने मेलो मजैले पाएका बाँस व्यापारी शरणार्थी पनि छन्। बेलडाँगी 2 शरणार्थी शिविरका हेमलाल मगरले अघिल्लो महिना 70,000 रुपियाँ हालेर इलामको दानाबारीबाट 1 ट्रक बाँस ल्याउनु भएको थियो, अहिले शिविरमा त्यही बाँस बेचिरहनु भएको छ।
त्यस्तै 90-100 पर्छ, यो सानो सानो चाहिँ 80-70 दिन्छ, यहाँ 500 घना छ होला।
उहाँ चाहिँ कति हाल्नुहुन्छ तपाईँ गोटाको?
उहाँ त तपाईँको त्यस्तै 20-25, अब बाटोमा ट्याक्स लिन्छन्, अब 2-3 ठाउँ ट्याक्स लिएरै अब गर्छ। अब
कति जति नाफा हुन्छ बेचिसक्दा?
त्यसो त अब तपाईँको गाडीमा कम्तीमा ल्याउनु पाइयो भने अब अलिक बस्छ, गाडी भाडा धेरै लागेपछि त यहाँ त्यति नाफै हुँदैन, 2-3 रुपियाँ पर्छ आफूलाई। अब त्यो 2-3 रुपियाँ आफूले यहाँ उठाउनु पर्यो,
गोटाको त्यति फाइदा हुन्छ,
त्यति फाइदा हुन्छ।
800-900 घना आयो भने करिब 2,000 जति नाफा हुँदो रहेछ,
2,000-2,500 जस्तो नाफा हुन्छ।
कति दिनमा बिकिसक्छ त्यति 1 ट्रक बाँस?
1 ट्रक बाँस तपाईँको यहाँ राम्रो अब त्यस्तै हावापानी यस्तो भइदियो भनेदेखि चाहिँ, किनभने अलिक चाँडै बिक्री हुन्छ, त्यस्तै महिना दिन बस्छ, महिना दिनभित्रमा बिक्री भइसक्छ।
बेलडाँगीमा नि बाँस बिक्री गर्ने तपाईँ जस्ता बाँस व्यापारी कति जति हुनुहुन्छ?
6-7 वटा डिपो छ यस्तो, अब तल बजारदेखि लिएर यता यता माथि माथि, मेरो अन्तिम लास्ट भनेको चाहिँ मेरो हो। दिनमा तपाईँको बेलडाँगीभरिमा लगभग बिक्री हुन्छ होला, 30-35 हजारको त मामुली जान्छ होला।
हेमलाल जस्ता थोकमा बाँस बेच्ने मात्रै होइन, सानो पुँजी लगाएर बाँसको व्यापार गर्नेहरू पनि प्रशस्तै छन्। बेलडाँगी 2 शरणार्थी शिविरकी सोमादेवी काफले त्यस्तै एकजना खुद्रा बाँस विक्रेता हुनुहुन्छ।
टुप्पा
टुप्पा काटेर ठड्याउनु भएको छ, अलिक ठुल्ठुलो चाहिँ भुइँमा लडाउनु भएको छ,
यी 80 गरेर बेच्नुपर्छ, यी टुप्पा सुहाए गरेर यसो सब्जी खाने मेलो, काँडा कमाउन सकिँदैन, बुढाबुढी भइयो। अब
कहाँबाट ल्याउनुहुन्छ यहाँ बाँस बेच्नको लागि?
यता पेल्टीमारी, धरानपुर, माङलाबारे, उता स्कुल चनौदी।
अहिले आजै चाहिँ यहाँ कति जतिको छ जम्मा जम्मी बाँस?
यहाँ छ होला 9-10 हजारको जस्तै, अलिअलि गरेर लान्छन्, यसरी 1-2 बिटा बेच्यो, फेरि ल्यायो सब्जी खाइहाल्यो, फेरि 1-2 बिटा बेच्छ सब्जी खायो, त्यही त।
किनेर ल्याउँदा चाहिँ कसरी ल्याउनुहुन्छ गाउँबाट?
गाउँबाट 60-70 घर ल्याउँछ, बेच्दा ठुलो र घना 100 बेच्छौँ हामी, 80-90 त्यहाँदेखि उँभो जाँदैन। दिनमा भयो भने 1,000, नभए त्यही 500-300, धेरै बिक्री भयो भने 1,000 बेच्छ।
बाँस घाँसे प्रजातिको वनस्पति हो, यसको घाँस र झिक्रा पनि धेरै प्रयोगमा आएको देखिन्छ। पानी नजम्ने माटोमा बाँसको खेती निकै फस्टाएको देखिन्छ। कतिपय वनस्पतिको खेतीपातीको प्राचीन सभ्यता चीनबाट भएको पाइन्छ। अहिले पनि चीनमा 53 लाख हेक्टर क्षेत्रमा बाँस लगाइएको छ, जुन नेपालको सबै वन क्षेत्र 58 लाख हेक्टर भन्दा केही मात्रै कम हो। पूर्वी नेपालमा झापा नै धेरै बाँस लगाइएको ठाउँ हो। झापाको 2500 हेक्टर र मोरङको 1500 हेक्टरमा बाँस लगाइएको छ। बाँसको खेती र यसको प्रयोजनबारे इलाका वन कार्यालय मंगलबारे मोरङका प्रमुख सुरेन्द्र श्रेष्ठका कुरा सुनौ।
बाँसलाई चाहिँ हामी गाँजबाट नै जुन फुटाएर चाहिँ हामी रोप्छौ र त्यसबाट गर्दाखेरि सिधै एकैपल्ट अर्को वर्षदेखि नै मुना फाल्ने भएको हुनाले बाँसको प्रारूप चाहिँ यसले पछिल्लो वर्षदेखि नै दिन सुरु गर्छ।
भनेको एकै वर्षदेखि
यसले चाहिँ बाँसको प्रारूप दिन सक्छ, तर घानामा विकास हुनलाई चाहिँ 8-10 वर्ष लाग्छ। तर हामीले चाहिँ प्रयोगको हिसाबले चाहिँ 1 वर्षपछि नै 1.5-2 वर्षपछि नै हामी चाहिँ यसको चाहिँ उत्पादन लिन्छौँ। तर हामी यहाँ नर्सरीमा चाहिँ हाम्रो वन कार्यालयहरूले नर्सरीमा चाहिँ हामी के छ भनेदेखि यसको बिउ प्रविधिबाट पनि हामी चाहिँ उमारिरहेको अहिले प्रशस्त हाम्रो नर्सरी देख्न सकिन्छ। मलाई लाग्छ यसपालि 5000 भन्दा बढी बाँस हामीले यहाँबाट नर्सरीबाट वितरण गरिएको छ, तर त्यो चाहिँ हुर्किन चाहिँ तपाईँको करिब 5 वर्ष जति लाग्छ।
बाँसको त भर्खर त्यो निस्किएको मुना अचार बनाएर खाने, मेसुको अचार भनिन्छ, अचार बनाएर खानेदेखि लिएर मान्छे मर्दासम्म चाहिने भनेपछि यो त यसको बहुप्रयोग छ। अघि
अब नेपालको हिसाबमा भन्यो भने हाम्रो परम्परागत रूपमा जेमा प्रयोग गरिन्छ, डोकोहरूदेखि लिएर यो बखारीदेखि लिएर घर बनाउने सामग्रीसम्ममा प्रयोग गरिन्छ। अब हामीले चाहिँ अझै प्रशोधन गरेर यसलाई चाहिँ व्यावसायिक रूपले गर्न सकेको छैन। जस्तो चिनको केसमा हेर्ने भने त अब थाल प्लेट कचौरा पनि सबै बाँसको, ग्लास पनि बाँसको, घरको एकदम महँगो फ्लोरिङ गर्ने पनि बाँसको चाहिँ उत्पादन हुन्छ। तर नेपालमा पनि भर्खरै फ्लोरिङ चाहिँ केही उत्पादन गर्न सुरु गरेको छ। काठमाडौँमा तर ज्यादै महँगो छ, यो झन्डै 1 स्क्वायर फिटकै यसको 150 रुपियाँ छ र आम जनताको यसको पहुँचमा छैन। र अहिले चाहिँ यो हेटौडामा हाम्रो चाहिँ यो उद्योग वाणिज्य महासंघ भन्छ FNCCIले चाहिँ नयाँ फ्याक्ट्रीको चाहिँ अनुसन्धान गरेर त्यहाँ चाहिँ फ्याक्ट्री राख्ने तहमा हुन्छ। त्यसपछि चाहिँ यसको चाहिँ अहिले वैज्ञानिक रूपले उत्पादन हुने र तपाईँको चाहिँ नयाँ नयाँ प्रकारको उत्पादनमा जाने चाहिँ हामी विश्वास लिन्छौँ यसको चाहिँ।
हामी कहाँ हुने बाँसका प्रजातिहरू के के हुन्?
बाँसका प्रजाति त हामीले बाहिरबाट पनि अब बाँसहरू ल्याउन चाहिँ सुरु गरेको छौँ होइन। अब यहाँ चाहिँ हाम्रो चाहिँ परम्परागत रूपले प्रयोग गर्ने जुन गाउँमा पाउने त्यही बाँसहरूलाई नै बढी प्रयोग गरेको छौँ। धनु बाँस, माल बाँस, ढुङ्रे बाँस भनेर चाहिँ पहाडतिर चाहिँ बढी यो बाँसहरूको चाहिँ प्रचारमा छ, माल बाँसहरू बढी होइन। तर यसमा चाहिँ के छ भनेदेखि जस्तो तनहुँमा चाहिँ अब एकजना किसानले चाहिँ बाहिरी जस्तो असमबाट पनि नयाँ नयाँ बाँसहरू चाहिँ ल्याएर चाहिँ तनहुँमा केबी गुरुङ भन्ने चाहिँ किसानले चाहिँ धेरै तयार गर्नुभएको छ उहाँले।
बाँसको खेतीका लागि विशेषतः के कार्यक्रम र योजनाहरू छन् त? तपाईँ मोरङको करिब करिब आधा क्षेत्र ओगटेको इलाका वन कार्यालयको प्रमुख पनि हुनुहुन्छ।
बाँसको चाहिँ अब सबैभन्दा कुरा हाम्रो परम्परादेखि नै प्रयोग गर्ने चिज वस्तुहरूमा नै बढी चाहिँ माग छ बढी, त्यसकारण चाहिँ त्यसैमा सप्लाई गर्न पनि प्रशस्त माग भएको र धेरै स्याहार सुसार गर्न नपर्ने र मलजल पनि गर्न नपर्ने हिसाबले र कम गुणस्तरको माटोमा पनि यो सजिलै हुर्किने भएकोले अझ खोला किनारमा बढी लगाएको देखिन्छ। हामीले चाहिँ यसलाई चाहिँ के छ भन्दाखेरि त्यो हिसाबले मान्छे व्यक्तिको चाहिँ आय आर्जनसँग पनि जोडेको छौँ, यसले आमदानी पनि सजिलै दिने भनेर खेर गएको जमिनको उपयोग गर्ने भन्ने हिसाबले पनि यसलाई हामीले लिएको छौँ। र तेस्रो चाहिँ हामीले सबैभन्दा चाहिँ भू संरक्षणको लागि चाहिँ सबैभन्दा राम्रो चाहिँ यो भएको हुँदाखेरि बाँस यसलाई चाहिँ हामीले बढी नदी धारहरूमा यस्तो चाहिँ कटानबाट जोगाउनको लागि पनि बाँस चाहिँ बढी हामी उमार्ने र वितरण गर्ने त्यहाँ रोप्ने कामहरू चाहिँ गर्छौँ। यसरी नर्सरीबाट यहाँ चाहिँ अब किसानहरूको माग अनुसार चाहिँ माग बढी भएको हिसाबले हामीले बाँस पनि एउटा आइटमको रूपमा चाहिँ उत्पादन गरेको छौँ। तर किसानले चाहिँ लगेर विभिन्न आफ्नै निजी जग्गामा रोप्नको लागि बढी चाहिँ प्रयोग गर्नुभएको छ भने वृक्षारोपण क्षेत्रमा हामीले खोला किनारमा चाहिँ तटबन्ध नदीको कटानबाट बचाउनको लागि चाहिँ वृक्षारोपण क्षेत्रमा सामुदायिक वन क्षेत्रमा चाहिँ लगाउने गरेको छौँ हामीले चाहिँ।
किसानहरूमा के देखिँदो रहेछ भने प्रत्येक किसानले 1-2 वटा भए पनि बाँसका झाङ लगाएकै हुन्छ आफ्नो खेतीमा, त्यसकारण यो चाहिँ सङ्गठित रूपमा नभएको असंगठित रूपमा आफ्नो निजी प्रयोगका लागि मान्छेले लगाएको जस्तो मात्रै देखिन्छ यहाँ त।
तपाईँले एकदमै ठिक भन्नुभयो। अहिलेसम्म भनेको तपाईँको जति पनि बाँसहरू रोपिने कुराहरू के भने एक त बाँसलाई खेर गएको जग्गाहरूमा चाहिँ यसको चाहिँ उत्पादन गरिन्छ, दोस्रो चाहिँ के छ भनेदेखि यसको तपाईँको काठमाडौँतिर बढी यो सहर एरियामा चाहिँ तपाईँको चाहिँ घर निर्माणको लागि चाहिँ तपाईँको चाहिँ यो टेको त्यसको लागि चाहिँ बढी प्रयोग हुन्छ। र तराई भेगमा चाहिँ केही घरहरू चाहिँ पार्टिसन गर्न प्लस चाहिँ घर निर्माणमा पनि यसको चाहिँ प्रयोग गरेको चाहिँ देखिन्छ। सजावटको सामान पनि केही नगन्ने रूपमा चाहिँ यसको चाहिँ प्रयोग गरेको पाइन्छ। तर के छ भनेदेखि यसको अझै पनि खास जुन अहिले अन्तर्राष्ट्रिय स्तरमा चलेको व्यावसायिक रूपले चाहिँ हाम्रो देशमा चाहिँ यसको चाहिँ प्रयोग अथवा उत्पादन चाहिँ बिक्री वितरण चाहिँ भएको छैन अझै चाहिँ।
यसको खेतीलाई नै अरू व्यवस्थित बनाउन के गर्नु जरुरी देख्नुहुन्छ तपाईँ?
यदि यसको चाहिँ तपाईँको हाम्रो देशमा चाहिँ यसले तपाईँको जस्तो फ्लोरिङ गर्ने मेटेरियलको रूपमा यसलाई चाहिँ राम्रोसित विकास गर्ने आम सर्वसाधारणले यसको चाहिँ पहुँचमा पुर्याउन सक्ने अथवा उनीहरूले चाहिँ किन्न सक्ने र के अरे हो भनेदेखि उत्पादनलाई चाहिँ तपाईँको विभिन्न अरू विविध उत्पादन सामग्रीमा चाहिँ हामी लान सक्ने हो भनेदेखि बाहिर पनि तपाईँको चाहिँ निर्यात गर्न चाहिँ हामी चाहिँ सक्छौँ।
उहाँ हुनुहुन्थ्यो इलाका वन कार्यालय मंगलबारे मोरङका प्रमुख सुरेन्द्र श्रेष्ठ, बाँसको खेती र यसको प्रयोजन बारे कुराकानी गर्दै। झापा मोरङ क्षेत्रका बासिन्दाले बाँस खेतीलाई आय आर्जनको मेलो बनाइरहँदा यिनै क्षेत्रबाट पुनर्वास भएका भूटानी शरणार्थी चाहिँ नयाँ ठाउँमा जीवन बाँच्ने के कस्ता उद्यम गरिरहेका होला नि त। बेलडाङ्गी तीन शरणार्थी शिविरबाट सन् 2010 अगस्तमा अस्ट्रेलियाको एडिलेडमा पुनर्वास भएका इन्द्र अधिकारीलाई हामीले टेलिफोन गरेर उहाँको र अरू शरणार्थीको हाल खबर सोधेका थियौं। सुनौ अधिकारीसँग टेलिफोनमा गरिएको कुराकानी।
चुनौतीपूर्ण नै भन्नु पर्छ यसलाई, किनभने नयाँ ठाउँ हो, कहिले नदेखेको नसुनेको ठाउँ, कल्पना पनि नगरेको ठाउँ होइन, अब गाह्रै नै भयो। र पनि अब किनभने म आउँदा चाहिँ धेरै साथी र पहिले आइसकेको थिएँ, त्यसो हुँदाखेरि हामी पहिला आउनेलाई जस्तो अप्ठ्यारो थियो हामीलाई त्यस्तो त्यति अप्ठ्यारो भएन। पहिला आउने साथीहरूले गाइड गर्नुभयो, यताउता लाने, कहाँ लाने, कहाँ जाने, पहिला कसरी सहयोग लिने अथवा पढाइको सम्बन्धमा कहाँ जाने, काम खोज्न कसरी गर्ने भन्ने कुरो।
त्यसपछि तपाईँको जीवन चाहिँ कसरी सुरु भयो?
त्यसपछि मेरो पहिला इच्छा थियो अलिकति अस्ट्रेलियाको यताउता हेर्ने, अस्ट्रेलिया कस्तो छ भन्ने। मैले एक दुई स्टेट घुमेँ, त्यसपछि आएर म पढाइतिर लागेँ होइन। म 2010 अक्टोबरको मिडतिरदेखि पढ्न थालेको हो।
के पढ्न थाल्नुभयो तपाईँले?
मैले त्यतिखेर बिजनेस एडमिनिस्ट्रेसन गरेँ, भोकेसनल ट्रेनिङ हो त्यो, टेफ मार्फत सर्टिफिकेट 4 भन्छ यहाँ, बिजनेससँग सम्बन्धित रिटेल नै फेरि सुरु गरेँ र त्यो पढिरहेको छु अहिले म होइन, पसल छापेर बस्ने भन्छौँ नि हामी त्यहाँनिर, त्यो हिसाबले सानो सानो बिजनेसहरू गर्ने त्यसलाई रिटेल भन्छ।
तपाईँको दैनिक खर्च पारिवारिक किसिमको खर्च कसरी पुगिरहेको छ त अहिले?
अब त्यो चाहिँ कस्तो हुन्छ भने हामी ह्युमेनिटेरियन भिजामा आउनेहरूलाई चाहिँ बाँच्नको लागि पुग्ने जति चाहिँ गभर्मेन्टले सपोर्ट गर्छ होइन, पढ्नमा चाहिँ रेगुलर फुल टाइम पढ्न थालेपछि चाहिँ काम गर्नुपर्छ भनेर बाध्यकारी बनाउँदै गर्दैन, त्यो सपोर्ट गरिरहन्छ आर्थिकमा। तर पनि अब त्यो एकदमै कम भएको कारणले गर्दाखेरि आफैले त्यो टाइममा एक्स्ट्रा काम गर्न सक्यो भने अलिकति आफूलाई फाइदा हुन्छ।
तपाईँको परिवारमा चाहिँ को को हुनुहुन्छ र के खालका कामहरू गर्नुहुन्छ तपाईँहरूले?
अब म चाहिँ बुवा आमालाई लिएर बसेको छु होइन, बुवा आमा वृद्ध हुनुहुन्छ, 70 वर्ष नआइसक्नु भयो। बहिनीहरू दुईजना, एकजना नर्स के अरे एज केयरमा काम गर्नुहुन्छ, नर्सिङ पढ्दै हुनुहुन्छ, एकजना बहिनी डेन्टल हस्पिटलमा छ, उहाँ नर्सिङ पढ्दै हुनुहुन्छ, श्रीमती पनि नर्सिङ पढ्दै हुनुहुन्छ, त्यस्तै छ हाम्रो परिवारको अहिलेको अवस्था चाहिँ।
भनेको तपाईँलाई त्यहाँ पढिराख्दा अथवा यी सबै कामहरू गरिराख्दा पनि अहिलेसम्म चाहिँ त्यहाँको एजेन्सीहरूले, त्यहाँको सहायता संस्थाहरूले तपाईँको परिवारलाई चल्ने खालको खर्च चाहिँ दिइरहेको अवस्था हो?
त्यसो त होइन, दुईजना बहिनीहरू पढ्दैछन्, उनीहरूले काम पनि गर्दैछन्, कामले पनि अलिकति सहयोग गरेका छ, म पनि पढ्दैछु तर पार्ट टाइम रूपमा काम पनि गर्दैछु।
अस्ट्रेलिया पुनर्वास भएका भुटानी शरणार्थीले पाउने कामको प्रकृति चाहिँ के खालको हुँदो रहेछ?
यहाँ चाहिँ अधिकांश स्वास्थ्य क्षेत्रमा हो काम पाउने, धेरै चाहिँ हाम्रो भुटनेसहरू नर्सिङ क्षेत्रमा लागेका छन्। र अर्को क्षेत्र भनेको चाहिँ रिटेल क्षेत्र हो, जुन म अहिले मेरो अध्ययन म त्यसमा अध्ययन गरिरहेको छु।
भनेको त्यहाँ पुनर्वास भएका भुटानी शरणार्थीहरू आफ्नो काम कमाई र जीवनस्तरको हिसाबले कुन किसिमको अवस्थामा पुगेको तपाईँको विश्लेषण छ त?
अस्ट्रेलियामा युरोपमा जस्तो आर्थिक रूपमा अलिकति डह्रो अवस्थामा त छैनन्, युरोपभन्दा आर्थिक हिसाबले हेर्नु भने अलिक कमजोरी छन्, तर अस्ट्रेलियामा चाहिँ काम पाउने सम्भावना अलिकति बढी युरोपभन्दा, अमेरिकाभन्दा अलिकति कम, तर सरकारले पनि सहयोग गरेको कारणले गर्दा अमेरिकाभन्दा अस्ट्रेलियामा समग्र स्थितिमा हेर्दाखेरि अस्ट्रेलियामा अलिकति सजिलो छ। त्यति भन्दैमा चाहिँ अस्ट्रेलियामा आउँदैमा सबै थोक सरल रूपमा जान्छ भन्न चाहिँ सकिँदैन, त्यस सँगसँगै चुनौतीहरू पनि छन्, किनभने कि त पढ्न जानु पऱ्यो कि काम खोजेर गर्नु पऱ्यो, त्यो दुईटामा एक नगरिकन सरकारले सहयोग गर्दैन। अब अङ्ग्रेजी एकदमै कमजोर भएकालाई भएकाहरूलाई पनि 500 घन्टा मात्रै, अब त्यो भनेको 1 वर्षपछि दिन्छ, 500 घन्टा मात्रै पढाइदिन्छ, अब एबिसिडी नजानेको मान्छेलाई चाहिँ फेरि यहाँ आएर 500 घन्टामा सबै थोक सिकेर काममा जानु सम्भव छैन। हामीलाई पनि अब मैले पनि पार्ट टाइम काम गरिनँ अथवा पढ्न गइनँ भने फुल टाइम काम खोजेर गर्न बाध्य नै गराउँछ त्यो चाहिँ।
यस्तो अवस्था आयो भने काम पाउने अवस्था चाहिँ कस्तो हुँदो रहेछ, कस्तो हुन्छ त?
रिटेल क्षेत्रमा काम अलिक बढी नै पाइन्छ, काम नपाउने होइन, स्वास्थ्य क्षेत्रमा त एकदमै धेरै मान्छेहरू काम पाइरहेछन् यहाँ। अझै त्यसमा पनि के हुन्छ भने अरू देशबाट आउने भन्दाखेरि भुटनिसहरूलाई अझै त्यसमा सहज किन भयो भन्दाखेरि अङ्ग्रेजी भुटनिसहरूको अलिकति राम्रो पनि छ वहाँ पढेर आउनेहरूको।
इन्द्रजी, जस्तै त्यहाँ पुनर्वास भएका भुटानी शरणार्थीहरू तपाईँसँग भेटघाट हुँदा बुढाबुढी केटाकेटी युवाहरू, उनीहरूको मनोभावना मनोविज्ञान र उनीहरूको बुझाइ चाहिँ के खालको पाउनु भएको छ?
युवाहरूमा त जोस जाँगर छ, गर्न सकिन्छ, नयाँ ठाउँमा आएको छ, गर्नुपर्छ भन्ने नै धारणा छ, किनभने अपर्च्युनिटिजहरू धेरै छन् र त्यसलाई सदुपयोग गर्नुपर्छ भन्ने भावना नि छ। त्यसबाहेक बुढाबुढीले चाहिँ अलिकति न्यास्रो थियो, सुरुमा अलिकति नयाँ ठाउँमा आयो, बोल्न जानिँदैन, आफ्नो मान्छे कोही पनि छैनन्, अब त्यो न्यास्रो थियो। तर केही समय पहिलेदेखि हामीले प्रयास गरेका छौँ, त्यही विषय सम्पूर्ण बुढाबुढीहरूको भेला हुन्छ, एक ठाउँ भेला हुन्छन्, गफ गर्छन्, दुःख साटोसाट गर्छन्। बालबालिका खुसी नै छन् किनभने नयाँ ठाउँमा स्कुल जान्छन् होइन, नयाँ साथीहरू बनाउँदैछन्, बोल्दा गर्दा कम्प्युटर पुरै जानिसकेको हुन्छन्, इन्टरनेट जानिसकेको हुन्छन्, यहाँका ग्याजेट्सहरू इलेक्ट्रोनिक सामानहरू सबै चलाइसकेका हुन्छन् होइन। अब हामीसँग भन्दा बाहिरको खैरीहरू देखे पनि उनीहरूसँग छिटो बोल्छन्, अब हामीले नबुझेको कुरो उनीहरूले बुझ्छन् सजिलो हिसाबले, उनीहरूसँग गफ गर्न सजिलो छ।
त्यहाँ नयाँ ठाउँमा गएपछिको सांस्कृतिक अथवा आफ्नो रहन सहन वेशभूषा यी आदि कुराहरूको संरक्षण र अप्नाउने कुराहरू चाहिँ कस्तो खालको पाउनु भएको छ?
संस्कृतिमा कुनै पनि व्यवधान आउँदैन, आफूलाई चाहेको संस्कृति मान्न पाइन्छ, सरकारले त्यसमा सपोर्ट पनि गर्छ। हामीले गएको शनिबार मात्रै यहाँ भानु जयन्ती वृहत रूपमा मनायौँ, भानुभक्त रामायण पढियो, आफ्ना कविताहरू भाषण गर्नुभयो। नेपालमा बस्दा जस्तो हिसाबले हामी हेलचक्राइ गर्थ्यौँ, विदेशमा आएपछि आफ्नो संस्कृति आफ्नो परम्पराप्रति चाहिँ अलिक बढी लगाएको हुँदो रहेछ।
उहाँ हुनुहुन्थ्यो अस्ट्रेलियाको एडिलेडमा पुनर्वास भएका इन्द्र अधिकारी, पुनर्वास भएका भुटानीहरूको जीवनशैली र अवस्थाबारे टेलिफोनमा कुराकानी गर्दै।
तपाईँ सुन्दै हुनुहुन्छ बद्रिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बद्रिन्दो जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा। उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार बेलुकी काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क, झापामा एफएम मेची ट्युन्स 96.8 मेचीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड र सप्तरंगी एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोशी एफएम 90 MHzबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सकिन्छ।
झापा र मोरङका भुटानी शरणार्थी शिविर भित्र र बाहिरका गाउँठाउँमा भइरहेका सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन तथा उन्नतिको जानकारी दिएर तपाई यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। तपाईका इमेल, पत्र तथा एसएमएसलाई हामी स्वागत गर्छौं।
चिठी लेख्न हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, र हाम्रो इमेल ठेगाना हो info@unn.com.np।
मोबाइलबाट एसएमएस गर्न एसवाई टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 5566 पनि पठाउन सकिन्छ।
भुटानी शरणार्थी शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँको मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी, इमेल र एसएमएसमा पर्खिरहनेछौ। आउँदो शुक्रबार बेलुकी 6:30 फेरि भेटौँला। आजको समृद्धिको यात्राबाट गोपाल गुरागाई, भीमसेन राजभाग, शारदा देवकोटा, गोपाल गर्तौला र म श्रीधर पौडेल विदा माग्छौ। नमस्कार।